नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असोज महिनाको 7 गते सोमबार आश्विन कृष्ण षष्ठी, तदनुसार सेप्टेम्बर 23 तारीक सन् 2024 नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। अमेरिकाको न्यूयर्क स्थित राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ। यसै प्रसंगलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व सहित त्यहाँ पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस बीच ग्रीन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ। अमेरिकाको न्यूयर्क स्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदाय समक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वहाँले ग्रीन हाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधन सहित नेपाल जस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड़ दिनुभएको थियो। गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको उदाशयप्रति आभार व्यक्त गर्नुहुँदै महासचिव गुटरेसले अति कम विकसित देश लगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड़ दिनुभएको भेटमा सहभागी राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि राजदूत लोकबहादुर थापाले जानकारी दिनुभयो। विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसंघले पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटरेसले संयुक्त राष्ट्रसंघको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो। जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकोमा कृतज्ञता व्यक्त गर्नुहुँदै नेपालले जलवायुमा न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो। वहाँले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसंघको उच्चतम पद उपलब्ध गराउन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिनुहुँदै नेपालले चाँडै हिमालय इको सिस्टमको एजेण्डा सहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराउनुभयो। वहाँले उक्त संवादमा सहभागी हुन महासचिव गुटरेसलाई निमन्त्रणा समेत दिनुभयो। ग्रीन हाउस ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा समान मत शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यता जलवायु संकट रोक्न जीवाश्म इन्धन प्रतिस्थापन शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु जन्य संकट रोक्न विश्वले जीवाश्म इन्धनको प्रतिस्थापन गर्नुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिन न्यूयर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँ आयोजित संसदीय मंचको एक कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो। विश्वको तापमान बढ़ाउन जिम्मेवार मानिने हरितगृह ग्यास उत्सर्जनमा जीवाश्म इन्धनको 3/4 योगदान छ। गत वर्ष दुबईमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप 28 जीवाश्म इन्धनको प्रयोग कटौती गर्दै जाने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थ कोइला ग्यास जस्ता जीवाश्म इन्धनको प्रयोगलाई अन्त्य गर्नुपर्ने माग भए पनि सम्मेलनले त्यसको प्रयोग क्रमशः घटाउँदै जाने निर्णय गरेको हो। जलवायु संकट रोक्न जीवाश्म इन्धन प्रतिस्थापन नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो। कांग्रेस उपसभापति गुरूङलाई अनुसन्धानमै ल्याइएन, अन्य 5 विरूद्ध मात्र पक्राउ पूर्जी शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितेरी सेभिङ एण्ड क्रेडिटको अपरेटिभको 14 करोड़ 81 लाख हिनामिनामा संलग्न ज्योति गुरूङ सहित पाँचजना विरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ तर ठगीमा मुछिएका र संसदीय समितिले कार्यवाहीको सिफारिश समेत गरेका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरूङ विरूद्ध भने अनुसन्धान प्रक्रिया नै अघि बढ़ाएको छैन। सांसद सूर्य थापाको संयोजकत्वको सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले धनराज विरूद्ध थप अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरेको थियो। समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले हिजो प्रहरीलाई निर्देशन दिनुभएको छ तर गृहमन्त्री लेखकको पार्टीका उपसभापति धनराजलाई छाडेर प्रहरीले अरू विरूद्ध मात्रै पक्राउ पूर्जी जारी गरेको छ। धनराज विरूद्ध अनुसन्धान गर्ने कुनै निर्देशन प्राप्त नभएको सीआईबीको भनाइ छ। मितेरी सहकारीको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढ़ेको छ। घटनामा जोड़िएका पाँचजना विरूद्ध पक्राउ पूर्जी जारी भएको छ। सीआईबी प्रमुख एआईजी दीपक थापाले भन्नुभयो पक्राउ पूर्जी बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सिफारिश गरेकाहरूको सन्दर्भमा हो, अन्यको विषयलाई लिएर कुनै निर्देशन आए जस्तो लाग्दैन। धनराजकी पत्नी ज्योति गुरूङ, सुजन साक्य, ज्योति बहादुर भण्डारी, हितमान थापा र प्रकाश थापाको संलग्नतामा सहकारीको 14,81,00,000 हिनामिना गरिएको भन्दै सहकारीका अध्यक्ष कुम्भराज गुरूङले गत 14 साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिनुभएको थियो। उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्न रहेको उल्लेख थियो तर राजनैतिक दबावमा रजिस्ट्रार कार्यालयले उहाँको नाम काटेर बाँकी पाँचजनाको नाम मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा सिफारिश गरेको थियो। त्यसअघि कुम्भराज जाहेरी बोकेर सीआईबी कार्यालय पनि पुग्नु भएको थियो। सम्बन्धित कार्यालयको सिफारिश बिना अनुसन्धान गर्न नसकिने भन्दै त्यसबेला सीआईबीले जाहेरी फिर्ता गरिदिएको थियो। सूर्य दर्शन सहकारी ठगीमा पूर्व डीआईजी जोशी पक्राउ उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ प्रहरीले पोखरा स्थित सूर्य दर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई पक्राउ गरेको छ। सहकारी बचत दुरूपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएपछि कास्की प्रहरीको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय ठेकुले जरूरी पूर्जी दिएर जोशीलाई हिजो काठमाण्डुबाट नियन्त्रणमा लिएको हो। कास्कीका प्रहरी प्रवक्ता विनोद शर्माले सूर्य दर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको बताउनुभयो। उहाँलाई पोखरा पुर्याइएको छ। जोशीमाथि कास्की प्रहरीले नै अनुसन्धान अगाडि बढ़ाउनेछ। सुदर्शन सहकारी ठगीमा पूर्व जीआईजी जोशी पक्राउ उपशीर्षक दिँदै कांग्रेस उपसभापति गुरूङलाई अनुसन्धानमै ल्याइएन, अन्य पाँच विरूद्ध मात्र पक्राउ पूर्जी शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर छ भने यसै गरी रासोपा कार्यालयमा आकस्मिक भेला, प्रतिशोध स्वीकार्य छैन, छानबिनमा सघाउन तयार छु अर्को शीर्षकमा नयाँ पत्रिकाले समाचार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले कतैबाट दोषी ठहर नहुँदा पनि सरकारले आफूमाथि प्रतिशोध साँध्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रतिशोध स्वीकार्य नभएको तर छानबिनमा सघाउन तयार रहेको प्रष्ट पार्नु भएको छ। सहकारी बचत रकम अपचलन प्रकरणमा सभापति लामिछानेलाई गिरफ्तार गर्ने चर्चाबीच रासोपा केन्द्रीय कार्यालयमा आकस्मिक रूपमा शुभेच्छुकको भेला बोलाइएको थियो। रासोपा कार्यालयमा आकस्मिक भेला, प्रतिशोध स्वीकार्य छैन, छानबिनमा सघाउन तयार छु नयाँ पत्रिकाको अग्र पृष्ठको समाचार हो यो। यता सहकारी ठगी प्रकरण, रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी, पक्राउ परेका छविलाल जोशीलाई पोखरा लगियो शीर्षकमा नागरिकले पनि खबर बनाएको छ। जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधार शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको धारणा व्यक्त गर्नुभएको छ। वहाँले आम संचार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो। प्रेस काउन्सिल नेपालको 55 वार्षिकोत्सवका अवसरमा हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता बिना लोकतन्त्र सुदृढ़ हुन नसक्ने पनि बताउनुभयो। वहाँले यही कारणले पत्रकारितालाई चौथो अंगका रूपमा सम्मान पाएको उल्लेख गर्नुभयो। मुलुकको राजनैतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुहुँदै वहाँले संघीय लोकतान्त्रिक तन्त्रको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउन शासन सञ्चालनमा बसेकालाई घचघच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा लाग्न संचारकर्मीलाई आग्रह गर्नुभयो। प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादा विपरीत कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयंले निष्पक्ष, स्वतन्त्र तथा सृजनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै वहाँले मिथ्या र गलत सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौती सजगतापूर्वक सामना गर्न काउन्सिललाई सचेत गराउनुभयो। जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधार, गोर्खापत्रको अग्रपृष्ठको खबरको शीर्षक हो यो। रगतमा बढ़दैछ सिसाको मात्रा तर सरकारी ल्याबहरूले गर्दैनन् परीक्षण शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। महाराजगंज स्थित नेशनल प्याथ ल्याबमा गत 21 भदौमा पोखराका एक बालकको रगतमा सिसाको मात्रा परीक्षण भयो। कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएका ती बालकको त्यहाँ सिसाको मात्रा परीक्षण नगर्ने भएकाले निजी ल्याबमा पठाइएको थियो। उनको रगतमा सिसाको मात्रा 56.54 माइक्रोग्राम र देश लिटर भेटियो, जुन स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हो। विश्व स्वास्थ्य संगठनले नै बाल बालिकाको रगतमा 3.5 माइक्रोग्राम पर देश लिटर भन्दा बढ़ी सिसा हुनुलाई लीड पोइजनिङ, सिसाजन्य विकार मानेको छ। सोही ल्याबमा 12 भदौमा बुटवलका 5 वर्षीय बालकको रगत परीक्षणमा पनि सिसाको मात्रा भेटियो। उनको रगतमा 2.78 माइक्रोग्राम पर डेसिलिटर सिसा भेटिएको थियो। त्यस्तै चितवनका 4 वर्षीय बालकको रगतमा 2.97 माइक्रोग्राम पर डेसिलिटर सिसा भेटियो। यी दुई नमूनामा जोखिमभन्दा कम मात्रामा सिसा भए पनि शरीरमा विभिन्न असर भने पार्न सक्ने चिकित्सकहरूको भनाई छ। किन बढ़िरहेछ सिसाको मात्रा उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। 2016 नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक सर्वेक्षणले काठमाण्डु उपत्यका करिब 65% बालबालिकाका रगतमा 5 mm भन्दा माथिका सिसाका टुक्राहरू भेटिएको देखाएको थियो। उक्त अध्ययनले बढ़दो शहरीकरण, तीव्र औद्योगिकरण, विद्युतीय फोहोर उत्पादन, भवनहरूमा प्रयोग हुने इनामेल रंग जस्ता कारणले नेपालका शहरी क्षेत्रहरूमा सिसा प्रदूषणको जोखिम बढ़िरहेको देखाएको थियो। बढ़दो वायु प्रदूषण, शहरीकरण, फास्टफूडको प्रयोग लगायत कारण नेपाल लीड पोइजनिङको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाए पनि पर्याप्त परीक्षण भने भएको छैन। रगतमा बढ़दैछ सिसाको मात्रा तर सरकारी ल्याबहरूले गर्दैनन् परीक्षण शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। घर जग्गा कारोबारमा देखिएन सुधार शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। सरकारले अर्थतन्त्रमा सुधार आएको दावी गर्दै आए पनि घर जग्गा कारोबारमा यसको प्रभाव देखिएको छैन। चालू आर्थिक वर्षका 2 महिना साउन र भदौमा भएको कारोबारले घर जग्गा किनबेचमा कुनै सुधार देखिएको छैन। गत आर्थिक वर्षको साउन र भदौ महिनामा भएको घर जग्गा कारोबारसँग यस वर्षको कारोबारलाई तुलना गर्दा सामान्य सुधार मात्र देखिएको छ। सरकारी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा घर जग्गा कारोबार 1.25% र राजस्व संकलन 16% बढ़ेको छ। घर जग्गा किनबेचको संख्या नबढ़ेसम्म यो क्षेत्रमा रहेको सुस्ततामा परिवर्तन आउने छैन। घर जग्गा कारोबारमा देखिएन सुधार शीर्षकमा कारोबारले मुख्य खबर प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। आमाहरू विदेशिदा उजाडियो गाउँ शीर्षकमा गोर्खापत्रले अग्र पृष्ठमा समाचार बनाएको छ। नवलपुरको कावासोती नगरपालिका 11 एक दम्पति 2 वर्षदेखि वैदेशिक रोजगारीका लागि खाड़ी मुलुकमा हुनुहुन्छ। श्रीमान साउदी अरब र श्रीमती कुवेतमा उहाँहरूका 2 छोराछोरी जनता आधारभूत विद्यालय कावासोतीमा अध्ययनरत छन्। श्रीमान श्रीमती नै विदेश गएपछि उहाँहरूले छोराछोरी र घर हेर्नका लागि विवाह गरेर चितवन गएकी बहिनीलाई आफ्नै घरमा ल्याएर राख्नु भएको छ। बहिनी सुनिता नाम परिवर्तनको उमेर भर्खर 23 वर्ष भएको छ। वहाँको एउटा 3 वर्षे छोरा हुनुहुन्छ। श्रीमान रोजगारीका लागि भारतमा हुनुहुन्छ। 2 छोरा छोडेर जेठाजुका श्रीमान श्रीमतीले नै अर्कै घरबार गरेपछि ती छोरासहित 5 बालबालिकाको लालन पालन र शिक्षा दीक्षाको जिम्मा पनि अहिले सुनिताकै काँधमा छ। सानै उमेरमा यति ठूलो जिम्मेवारी सुनितालाई निल्नु न ओकल्नु भएको छ। आफ्ना छोरा छोरीलाई भए पो जे गरे पनि जसो गरे पनि हुन्छ, अर्काका छोरा छोरी त अलि ठूलो स्वरले कराउँदा पनि नराम्रो मान्लान् कि भन्ने डर छ। नकराउने हो भने भनेकै मान्दैनन्, पढ़ाई पनि पहिले जस्तो छैन, सुनिताले सुनाउनु भयो। त्यही टोलकै अर्की महिला रजनी नाम परिवर्तन 1.5 वर्षदेखि कुवेतमा रहेको उहाँका छोराले जानकारी दिनुभयो। तर बिहानैदेखि हल्का नशाको तालमा रहेका श्रीमानलाई श्रीमती कुन देश गएको भन्ने पनि यकिन छैन। निमावी तहमा अध्ययनरत दाजुलाई आफै खाना पकाएर खाएर विद्यालय जान्छन्। समयमा विद्यालय नपुग्ने उनीहरूले खाना पकाउन समय लागेकाले आउन ढिला भएको बताउने गरेका विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पंगेनीले बताउनुभयो। आमा विदेश गएको 1 महिनामै परिवर्तन देखियो। पहिले राम्रो भएका बच्चाको पढ़ाई 1 महिनामै खस्कियो। होमवर्क गर्दैनन्, सरसफाईमा ध्यान छैन। प्रधानाध्यापक पंगेनीले भन्नुभयो, आमा नहुँदा अनुहार नै मलिन र टिटलाग्दो हुने रहेछ। सहायक प्रधानाध्यापक संजय भट्टराईका अनुसार यही टोलबाट यही समुदायका 29 बालबालिका यो विद्यालयमा अध्ययनरत रहेका छन्। आमाहरू विदेशिदा उजाडियो गाउँ गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। विद्युतीय व्यापार विधेयक अन्यलमा 2 दर्जन सांसदको संशोधन प्रस्ताव दर्ता शीर्षकमा कारोबारको अग्र पृष्ठमा समाचार छ। सरकारवालाहरूको तीव्र असहमतिका बीच संसदमा पेश गरिएको विद्युतीय व्यापार विधेयक अलपत्र बनेको छ। राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधि सभामा 1.5 दर्जन भन्दा बढ़ी सांसदले संशोधन प्रस्ताव राखेसँगै विधेयक पनि अघि बढ़न नसकेको हो। हाल प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दफावार छलफलका लागि रहेको विधेयकमा संशोधन हाल्नेमा सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसद रहेकाले सरकारलाई उक्त विधेयक अघि बढ़ाउन सकस परिरहेको छ। विद्युतीय व्यापार विधेयक अन्यलमा 2 दर्जन सांसदको संशोधन प्रस्ताव दर्ता कारोबारको अग्र पृष्ठको समाचार हो यो। वैदेशिक लगानी प्रतिबद्धता उच्च, भित्रिने रकममा केही सुधार शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। आर्थिक वर्ष 2081-82 प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा हालसम्मकै उच्च प्रतिबद्धता व्यक्त भयो, अर्थात विभिन्न मुलुकबाट 61,90,45,00,000 रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आयो, जुन 7% वृद्धि भयो। लगानीको प्रतिबद्धतासँगै भित्रिने रकम पनि बढ़दै गएको सरकारी अधिकारीहरू बताउँछन्। लगानीका लागि वातावरण बनाएर वैदेशिक लगानी धेरै भन्दा धेरै भित्र्याउनु पर्ने विज्ञहरूको सुझाव छ। वैदेशिक लगानी प्रतिबद्धता उच्च, भित्रिने रकममा केही सुधार, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। त्रिवीको 1100 रोपनी जग्गा अतिक्रमण शीर्षक दिँदै नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ। त्रिभुवन विश्वविद्यालयको उपत्यकामा मात्रै 1100 रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ। त्रिवीको जग्गा सम्पत्ति खोज्न गठित समितिका संयोजक महेन्द्र बहादुर थापाले हालसम्म 1100 रोपनी जग्गा अतिक्रमण भएको जानकारी दिनुभयो। त्रिवीको 1100 रोपनी जग्गा अतिक्रमण नेपाल समाचार पत्रको अग्र पृष्ठको खबर हो यो। साउदी जेलमा 615 नेपाली शीर्षकमा राजधानीले अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका 615 जना नेपाली कामदार जेल परेका छन्। केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर साउदी अरब पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन्। साउदी जेलमा 615 नेपाली राजधानीको अग्र पृष्ठमा समाचार छ। एक महिनाभित्र 255.5 मेगावाटका 3 ठूला सरकारी जलविद्युत संचालनमा आउँदै शीर्षक दिँदै नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। आगामी एक महिनामा 255.5 मेगावाट क्षमताका 3 ठूला सरकारी जलविद्युत परियोजना संचालनमा आउने भएका छन्। 102 मेगावाटको मध्य भोटेकोशी, 111 मेगावाटको रसुवागढ़ी र 42.5 मेगावाटको सान्जेन जलविद्युत संचालनमा आउन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। एक महिनाभित्र 255.5 मेगावाटका 3 ठूला सरकारी जलविद्युत संचालनमा आउँदै नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। असोज 10 गतेसम्म राष्ट्रिय राजमार्गका सबै अवरोध हटाइने शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर बनाएको छ। दशैंमा दशा बन्न सक्छन् ग्रामीण सड़क शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। त्यसै गरी उपत्यकामा डेंगी बढ़ेको बढ़े शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय अस्पताल निर्माणमा अलमल शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। मानिसका चाहना असीमित हुन्छन् जसको प्राप्तिका लागि ऊ संघर्षरत हुन्छ। मानवोचित न्यूनतम आधारभूत आवश्यकतालाई भने मुलुकको संविधानले सुनिश्चित गरेको छ, जस अन्तर्गत गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य न्यूनतम आवश्यकताभित्र समेटिएका छन्। संवैधानिक हकका रूपमा स्थापित कुरामा पनि आम नागरिकको समान पहुँच स्थापित हुन भने बाँकी छ। सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराएर निरोगी नेपाल बनाउने सरकारको लक्ष्य पूरा गर्न पूर्वाधारको खाँचो छ। 3 वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विक्रम सम्वत 2077 मंगिर 15 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एकै दिन शिलान्यास गरिएका 396 वटा आधारभूत अस्पताल 5 वर्ष पुग्न लाग्दा समेत निर्माण हुन सकेका छैनन्। त्यसको केही समयपछि स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट समेत थप गरी 657 वटा पालिकामा आधारभूत अस्पताल बनाउन शिलान्यास गरिए पनि निर्माण अलमलमा नै रहेको छ। अस्पताल निर्माणमा अलमल गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। अरूलाई बचाउँदा मात्र बाँच्छ मानिस शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। मुलुकको आवश्यकता सुशासनमा सुधार शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ भने रोमानिया रोजगारी व्यवस्थित गर शीर्षकमा कारोबारको सम्पादकीय रहेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।